बिस्मिल्लाह रहमान रहीम। नाज़रीन कराम, अस्सलाम वालेकुम। प्रोग्राम है हकूकुल इबाद गांधी के साथ और मैं हूँ ज़ुनैरा अज़हर। हमारा आज का मौजू है बच्चों के हकूक़, उनकी तालीम व तरबियत और हमारा माशरा। प्रोग्राम का बाकायदा आगाज़ करते हैं। जावेद अहमद गांधी हमारे साथ हैं। अस्सलाम वालेकुम गांधी साहब।
वालेकुम अस्सलाम।
गांधी साहब, यूँ तो हम किसी न किसी शक्ल में बच्चों की बात करते ही रहते हैं, औलाद की शक्ल में, आने वाली क़यादत की शक्ल में, लेकिन जो बच्चे मेरी मुराद है जो नाबालिग हैं, उनकी तालीम व तरबियत इसलिए बहुत ज़रूरी है क्योंकि कहा यह जाता है कि 5 से 12 साल तक की उम्र में आप जिस तरह की तरबियत कर देंगे आप वैसे ही इंसान पैदा करेंगे। क्या आप समझते हैं कि इस मामले में दीन भी हमारी कोई गाइडेंस करता है?
दीन तो चंद उसूली बातें करेगा, वो आपको बुनियादी जिम्मेदारी याद दिलाएगा और ये बता देगा कि जब आपने एक जिम्मेदारी उठाई है तो फिर आपको अदल और इंसाफ के साथ उस जिम्मेदारी को पूरा करना चाहिए।
सही।
उसका इतलाक हमें दुनिया में करना होता है। जब हम उसका इतलाक दुनिया में करते हैं तो दो चीज़ें वजूद में आ जाती हैं। एक तो कुछ फितरी तकाजे हैं जिनको मैं भी समझता हूँ, आप भी समझती हैं, दुनिया का हर शख्स समझता है।
बिल्कुल।
कुछ वो तकाजे हैं कि जो समाजी हालात में तब्दीली से पैदा होते हैं, इनकी रोशनी में आप अपनी आइंदा नस्लों के लिए लायमल बनाते हैं।
सही।
इतनी बात तो बिल्कुल फितरी है कि आइंदा नस्लों ही ने दुनिया को तामीर करना है। मुझे
यकीन।
बहरहाल दुनिया से जाना है और मेरे बच्चों ने मेरी जगह लेनी है। ये अल्लाह ताला का बनाया हुआ उसूल है जिस पर ये सारी दुनिया चल रही है। जब तक वो ये फैसला नहीं कर लेते कि अब दुनिया का खात्मा कर देना है, इसी उसूल पर दुनिया आगे बढ़ती रहेगी।
सही।
चुनांचे पहली नस्ल को अपना इल्म, अपना मुताला, जहाँ वो अब पहुँच चुकी है, जो कुछ उसने रवायात डेवलप कर ली हैं, उनको मुंतकिल करना होता है।
सही।
इसी तरीके से जिस ज़माने में आप जी रहे होते हैं उसके लिहाज से कुछ हुनर चाहिए होते हैं जो बहरहाल अगली नस्ल को आपको देने हैं। चुनाचे इसी वजह से इस बात पर कम उबेश पूरी दुनिया में इत्तफाक पाया जाता है कि पहले 12 साल की तालीम माशरा देता है,
ठीक।
यानी इसमें खुद बच्चे के लिए इंतखाब के मौके बड़े कम होते हैं।
सही।
इसके बाद वो मौका आता है कि वो शऊर की उम्र को पहुंच जाता है, वो बुलूग तक पहुंच के फिर खुद फैसले करता है कि अब मुझे कौन सा रास्ता इख्तियार करना है। ये जो बच्चे के मुख्तलिफ मराहल हैं ज़िंदगी के, इनमें आपको किस मरहले पर क्या रवैया इख्तियार करना है, वालदैन को भी इसके मामले में बाशऊर होना चाहिए, माशरे को भी बहसीयत मजबूरी बाशऊर होना चाहिए।
सही।
क्योंकि ये बीज है जो आज आप बो रहे हैं, अपनी मौजूदा नस्लों को अगर आप एक सांचे में ढालना चाहते हैं तो एक तरह की तालीम देंगे, दूसरे सांचे में डालना चाहते हैं तो दूसरी
दूसरी
तरह की
तरह की
तालीम देंगे।
देंगे। बिल्कुल।
और इंसान अपने इरादे और इख्तियार को कितना इस्तेमाल करता है, बहुत कम इस्तेमाल करता है।
सही।
इरादे की ताकत बड़ी ताकत है, लेकिन आप ये देखिए कि कितने लोग हैं कि जो मिसाल के तौर पर अपना मजहब तब्दील करते हैं। दुनिया की सबसे बड़ी हकीकत है जिसमें इंसान सबसे ज़्यादा मुतासर होता है, यानी उसकी शख्सियत मुतासर होती है, उसका माहौल मुतासर होता है। मजहब की गिरफ्त गैर मामूली है,
बिल्कुल
लेकिन अगर हिंदू के घर में पैदा हुए हैं तो ज़्यादा लोग हिंदू रहेंगे,
सही।
मुसलमान के घर में पैदा हुए ज़्यादा लोग मुसलमान रहेंगे।
इसका मतलब है शऊर का जितना इस्तेमाल करना चाहिए वो इंसान करता ही नहीं।
आमतौर पर नहीं करता, आमतौर
सही।
पर नहीं करता, यानी शऊर का इस्तेमाल कोई आसान चीज़ नहीं है। असल में आपके अंदर जो ख्वाहिशात हैं, जज्बात हैं, रगबात हैं, फिर आपके तासुबात हैं, आप एक माहौल में पैदा होते हैं, उस माहौल की आप पर गिरफ्त होती है, उससे निकलना आसान काम नहीं होता। निकल सकता है इंसान, लोग निकले हैं, अंबिया अलैहिस्सलाम की दावत पर उन्होंने लबैक किया, आज भी निकलते हैं,
सही।
लेकिन उनकी तादाद कितनी होती है?
बल्कि इब्तदा तो अंबिया ने ही की, बल्कि उन्होंने अपने पीछे लोगों को बुलाया कि अपनी सोच समझ से काम लो और मेरे हुक्म पे गौर करो।
और उसके बाद भी सालहीन ने ये काम किया है, आज के ज़माने में भी ये सिलसिला चलता रहता है। आपको जगह जगह ऐसी सईद रूहें मिल जाती हैं कि जो अपने इरादे से फैसला करती हैं कि हमें ये रास्ता इख्तियार करना है,
सही।
लेकिन उनकी तादाद कितनी होती है, यानी आप नस्बत तनासुब को अगर
मुट्ठी भर।
देखें तो बहुत कम होते हैं।
जी
ये जो आपको बाज़ मज़ाहिब का गैर मामूली फ़रोग मिलता है, वो भी अगर आप तारीख का मुताला करें तो सियासी गलबे के बाद मिलता है। यानी जिस तरीके से मिसाल के तौर पर रूमी सल्तनत के लोग जब मुतासर हो गए तो बड़े पैमाने पर ईसाइत को शियू हासिल हुआ,
सही।
इसी तरीके से जब खिलाफत राशिदा के ज़माने में अजीम फतूहात हुई, बड़े बड़े इलाके ज़ेर नगीं आ गए, तो फिर आपने देखा कि पूरे पूरे इलाके मुसलमान हो गए।
बिल्कुल।
तो ये जो अमल है ये असल में माहौल की तब्दीली से होता है। जब तक माहौल की गिरफ्त नहीं टूटती, इंसान अपने इरादे को इस्तेमाल करके खुद आगे बढ़ जाए, ये बहुत मुश्किल काम होता है।
सही।
इस वजह से बड़ी जिम्मेदारी आयद होती है सोसाइटी के ऊपर कि वो पहले मरहले में ना सिर्फ ये कि जो कुछ उसके पास है उसको सलीके से मुंतकिल करें, बल्कि उस पर तनकीद करने, उसका तजिया करने के दाइयात भी पैदा करें,
सही
दोनों काम करने होते हैं।
सही। नाज़रीन, एक जो बहुत कॉमन क्वेश्चन हम लोग आजकल आपस में एक दूसरे से करते हैं और इस पे कमेंट सुनना चाहते हैं उलमा का, वो ये है कि क्या वाकई आज की नस्ल में वो चीज़ें नहीं हैं जो हम समझते हैं हमसे पहली नस्लों में थी, और क्या उतना बाद अब हमारा बच्चा नहीं है जितना हमसे कुछ अर्सा पहले का बच्चा था? इसी सवाल पर गौर करेंगे एक मुख्तसर से वक्फे के बाद। वेलकम बैक नाजरीन, हकूकुल इबाद गांधी के साथ में आज हम बच्चों की तालीम और तरबियत और हमारे माशरे का रवैया डिस्कस कर रहे हैं। गांधी साहब, जिस तरह के ब्रेक से पहले मैंने बात की, ये शायद जुमला हर नस्ल में पाया जाता रहा है, या ये सोच कि आज की जो नस्ल है वो उतनी रिस्पेक्ट नहीं देती, उस तरह से ट्रीट नहीं करती बड़ों को जिस तरह के हमसे पहले करती थी। क्या ये वक्त के साथ गुजरते हुए हालात होते हैं जो हर नस्ल के अंदर ये शिकायत पैदा कर देते हैं कि इसमें कोई हकीकत है?
हर दौर में कमोबेश एक ही तरह की चीज़ें होती हैं।
सही,
देखिए हर जमाने में सरकश बच्चे भी होते हैं, वो भी होते हैं कि जो वालदैन के मुकाबले में खड़े हो जाते हैं, और वो भी होते हैं कि जो सारी ज़िंदगी उनकी खिदमत करते हैं। ताहम इसमें कोई शक नहीं है कि जो आपकी समाजी रवायात होती हैं, यानी एक तो बुनियादी अखलाकियात है, वो हमेशा यकसा रहती है।
सही,
यानी ऐसा नहीं होता कि किसी ज़माने में झूठ बोलना एक बुरी बात थी और अब वो अच्छी बात हो गई है। बुनियादी अखलाकियात नाकाबिले तगैयुर हैं, क्योंकि उनका शऊर आपके अंदर दिया गया है। उनकी बुनियाद पर फिर एक समाजी अखलाकियात वजूद में आती है। यानी इसकी मैं मिसाल दूंगा आपको कि जैसे वालदैन का अदब करना चाहिए या उनका एहतराम करना चाहिए, ये तो बुनियादी अखलाकी उसूल है।
बिल्कुल,
वालदैन ने हमें जन्म दिया है, वालदैन ने हमारी परवरिश की है, वालदैन ने हमारे लिए बहुत कुछ जोखिम में अपनी जान को डाला है, इस वजह से वालदैन के साथ हमारा रवैया एहतराम, इज्जत और मोहब्बत का होना चाहिए, ये सब मानते हैं। लेकिन आप इज्जत और मोहब्बत के इजहार के तरीके हैं ये समाजी अखलाकियात तरतीब देती है। अगर आपने पुराने ज़माने के बाद नावल पढ़े हों या किताबें पढ़ी हों अदब की, तो आप देखेंगे एक बच्चा अपनी टोपी बेच देता है और वह अब घर जाने से खौफजदा है कि मैं टोपी के बगैर बुजुर्गों के सामने कैसे जाऊंगा।
सही,
जबकि आज आप इस मामले में कोई अदना तरद भी महसूस नहीं करते।
या बहुत पहले हम सुनते थे कि मगरिब के बाद आमतौर पर घर से बाहर जाने का कोई तसव्वुर ही नहीं था।
मगरिब के बाद घर से बाहर जाने का कोई तसव्वुर नहीं था, वालदैन की मौजूदगी में अपनी बीवी के साथ लोग बात करना पसंद नहीं करते,
गुफ्तगू करने का कोई तसव्वुर।
इस तरह की बेशुमार चीजें थी कि जिनका ताल्लुक समाजी अखलाकियात से था। समाजी अखलाकियात में वक्त के साथ तब्दीली होती रहती है। अब जो पुरानी नस्ल है वो जब समाजी अखलाकियात में तब्दीली को देखती है तो बाज़ वक़्त मतवाहिश होती है। हमारी नई नस्ल का एक बड़ा मसला यह है कि इसको समाजी और तहजीबी बहरान से साबका है।
सही,
यानी जो कंटिन्यूटी थी, जो एक तसलसल चला आ रहा था हमारी अपनी तहजीब का, वो पिछले 200 साल में मजरू हुआ है।
सही,
उसमें बहुत बड़ा किरदार जुबान की तब्दीली ने पैदा किया है। मैं इससे पहले भी किसी प्रोग्राम में अर्ज कर चुका हूं कि जुबान पूरी की पूरी तहजीबी रवायत को लेकर
आती है।
जब आप जुबान तब्दील करते हैं तो असल में आप सिर्फ इबलाग का एक जरिया तब्दील नहीं करते, आप असल में पूरी माशरत, पूरी तहजीब पर असरअंदाज हो जाते हैं।
सही,
तो इस तहजीबी बहरान से इस वक्त हमारी पूरी की पूरी कौम दो चार है, और इसमें सबसे ज्यादा असरात नई नस्ल के ऊपर है। यानी जो जुबान हम बोल रहे होते हैं, चशम दजन में वो जुबान तब्दील हो जाती है।
बिल्कुल,
जो असालीब हम इख्तियार कर रहे होते हैं वो अगली नस्ल तक पहुंचते ही नहीं।
बिल्कुल सही।
यानी अब सूरत हाल ये है कि आज से 40-50 साल पहले हमारे पढ़े लिखे बच्चे इकबाल को पढ़ सकते थे, गालिब को पढ़ सकते थे, मीर को पढ़ सकते थे, बल्कि उससे अगर आप थोड़ा और पीछे चले जाएं तो वो हाफिज और साहिब और कलीम को ही पढ़ सकते थे। लेकिन अब सूरत हाल क्या है?
अब सूरत हाल ये है, कोई नहीं पढ़ता।
अब सूरत हाल ये है कि आपकी अच्छी उर्दू में लिखी हुई आज की चीजें भी पढ़नी बच्चों के लिए नामुमकिन हो गई।
तो इसमें कसूर किसका हुआ? गांधी साहब देखें, हमारा तालीमी मयार देख लें कि हम आज तक यही नहीं डिसाइड कर पाए कि हमने सेमेस्टर सिस्टम पे चलना है कि हमने सालाना एनुअल सिस्टम पे चलना है। इसी तरह हम ये नहीं डिसाइड कर पाए कि हमारा जो मीडियम ऑफ इंस्ट्रक्शन होगा वो उर्दू होगा कि इंग्लिश होगा। तो ये जो सियासी लेवल पे आपने कहा है, बहुत इंपॉर्टेंट होती है ये चीज कि सियासी लेवल पे आपने कितना फरोग हासिल किया है। अगर उस लेवल पे लोग कंफ्यूज हैं तो बेचारे बच्चों का क्या कसूर है?
बच्चों के साथ मैं समझता हूँ बड़ी ज्यादती हुई है, इसी वजह से मैं इस जानिब तवज्जो दिला रहा था कि हम नई नस्ल को मतून तो करना शुरू कर देते हैं, इस बात का जायजा लेने की कोशिश नहीं करते कि उन्हें हमने किस बहरान से दोचार कर दिया।
सही,
यानी जिस नौइयत का फासला अब वाकई हो रहा है, जिस तरह पुरानी और नई तहजीब के मबैन तसादुम हो रहा है, जिस तरह कुछ रवायात दम तोड़ रही हैं और नई रवायात अभी नहीं बनी, जिसमें तालीम के, तरबियत के बेशुमार असालीब बदल गए, वो वालदा नहीं रही जो आज से 50 साल पहले थी, वो वालिद नहीं रहा जो आज से 50 साल पहले था, वो बहन नहीं रही जो आज से 50 साल पहले थी, घरों के माहौल में तब्दीलियां और तगैयुरात आ गए हैं, माशी मामलात में बड़ी तब्दीली आई। और आपके इलम में ये होना चाहिए कि ये मार्क्स गलत नहीं कहता जब वो ये कहता है कि आपके अखलाकियात पर आपकी मईशत असरअंदाज होती है। कौन सी अखलाकियात है जिस पर असरअंदाज होती है? वो समाजी अखलाकियात।
बिल्कुल,
समाजी अखलाकियात पर लाजमन माशी अवामिल असरअंदाज होते हैं। तो ये सारे असरात हैं जिससे हमारी इस वक्त की नई नस्ल दोचार है। इसमें ये बड़ी जरूरत थी कि ऐसे मुफक्किरीन हमारे यहाँ पैदा हों कि जो इसका तजिया करके रहनुमाई करें और फिर सियासी रहनुमा उनकी रहनुमाई में अपनी पॉलिसियां बनाएं। यहां बदकिस्मती ये हुई है कि एक खास तबके का गलबा हमारी सोसाइटी पर हो गया है, उस तबके का आवाम के साथ हकीकी रिश्ता ही नहीं,
राबता ही नहीं है,
और जो हमारा मजहबी अंसर था उसको सोसाइटी में एक बड़ा मुकाम हासिल रहा है हमेशा। مذہبی پیشواؤں کو، مذہبی رہنماؤں کو، علماء کو غیر معمولی حیثیت حاصل رہی ہے، وہ بدقسمتی سے اس تہذیبی بحران کے نتیجے میں اپنی ایک دوسری دنیا میں چلے گئے۔
گاندھی صاحب، ماں کی آپ نے بات کی، جو پہلی ماں تھی وہ اتنی پڑھی لکھی نہیں تھی جتنی آج کی ہے، لیکن بہت اچھی تربیت کرتی تھی، بڑی ڈیڈیکیٹڈ اس کی سروسز ہوتی تھیں اپنے بچوں کے لیے، اپنے خاندان کے لیے۔ آج کی ماں کے اوپر ذمہ داریاں بہت پڑ گئی ہیں، یہ بھی ماننا پڑے گا۔ آپ نے فائنینسز کی بات کی ہے، اکنامک مسئلوں کی بات کی ہے، اس کی وجہ سے اس کے اوپر دوہری ذمہ داری ہے۔ تو یہ تو اب ہم ایک ایسے راستے پر چل پڑے ہیں جہاں پر ہمیں کچھ نہ کچھ فیصلہ کرنا پڑے گا، یا تو ہمیں بچے اساتذہ کے حوالے کرنے پڑیں گے، یا پھر بچوں کو اتنا کمیونیکیشن میں اپنے ساتھ بولڈ کرنا پڑے گا کہ وہ ہمارے ساتھ ہر بات ڈسکس کریں۔ کیا حل ہے اس کا؟
یہی حل ہے جو آپ نے بیان کر دیا، یعنی ظاہر بات ہے کہ جو ہمارا پہلا گھرانہ تھا وہ ختم ہو رہا ہے، اور ماؤں کی ذمہ داریوں کی نوعیت بالکل تبدیل ہو رہی ہے، ان کا ذہنی پس منظر بھی بالکل تبدیل ہو رہا ہے، ان کی نفسیات میں بھی تبدیلیاں آ رہی ہیں، یعنی یہ تبدیلیاں بڑی ہمہ گیر ہیں۔ آپ نے فرمایا نا کہ وہ پڑھی لکھی نہیں تھی، دیکھیے پڑھنے لکھنے کے دو پہلو ہیں، ایک تو یہ ہے کہ آپ میں حرف شناسی ہو، آپ کتابیں پڑھ سکیں، آپ لکھ سکیں، ایک پہلو پڑھے لکھے ہونے کا یہ ہے۔ ایک دوسرا پہلو یہ ہے کہ جو آپ کو ماضی کا علم منتقل ہوتا ہے، علم، حکمت، تدبیر، وہ بھی اصل میں علم ہی ہے، وہ ان کے ہاں بہت گہرائی میں تھا، اس وجہ سے اس علم کو استعمال کر کے وہ ایک روایت اپنے ہاں قائم رکھے ہوئے تھیں، وہ بھی ختم ہو گئی، اب نئے بحران بھی پیدا ہو گئے۔ تو اس میں جس طرح کہ آپ نے فرمایا، یہ بڑی ضروری بات ہے کہ سوسائٹی میں نئے ادارے وجود میں لائے جائیں، اس بحران کا تجزیہ اور اس کا مطالعہ کیا جائے، اس کے متبادلات کیا ہو سکتے ہیں وہ پیدا کیے جائیں۔ مغربی سوسائٹی نے اپنے لحاظ سے متبادلات پیدا کر لیے ہیں بڑی حد تک، ہمیں بھی دیکھنا چاہیے کہ ہم اپنے لحاظ سے اس کے لیے کیا چیزیں ہیں جن کو پیدا کر سکتے ہیں، اور اس میں ہر سطح پہ جائزہ لینے کی ضرورت ہے، یعنی کچھ انجمنیں وجود میں آنی چاہیے، کچھ جماعتیں وجود میں آنی چاہیے، کچھ تنظیمیں وجود میں آنی چاہیے، اسی طرح کچھ ادارے بننے چاہیے، اور ریاست کی سطح پر بعض چیزوں کا جائزہ لینا چاہیے۔ ہمارا اب تعلیمی نظام زیادہ اہمیت اختیار کر گیا، یعنی اب اصل میں تعلیمی نظام، کیونکہ بچے کو اسکول جانا ہے، اور موجودہ معاشرت میں بچہ کافی وقت کے لیے اسکول چلا جاتا ہے، ایسے اسکول بنتے جا رہے ہیں اب آہستہ آہستہ، انہیں کو ترجیح دی جاتی ہے کہ جو 10-12 گھنٹے کے لیے بچے کو اپنے ساتھ لے لیتے ہیں۔ اب ظاہر ہے کہ اس کا مطلب یہ ہے کہ تعلیمی ادارے نے بھی غیر معمولی اہمیت اختیار کر لی ہے، یعنی اب ماں باپ کی اہمیت کم تر ہوتی جا رہی ہے اور تعلیمی اداروں کی اہمیت زیادہ ہو رہی ہے۔ اس میں اور زیادہ ہماری یہ ذمہ داری ہے کہ ہم تعلیمی نظام کو، اپنے نصاب کو، اپنے اساتذہ کو، ان کے انتخاب کو، ان کے تقرر کے طریقے کو، ادارے کیسے قائم کیے جائیں، ان سب چیزوں کا جائزہ لے کے
مزید فعال بنائیں،
فعال بھی بنائیں اور ان کی کوئی ڈائریکشن بھی طے کریں۔ جس طرح کہ میں بار بار عرض کر چکا ہوں کہ اصل میں دو چیزوں کا امتزاج ہے دنیا، پہلا مرحلہ جس میں معاشرہ دیتا ہے، دوسرا مرحلہ جس میں انسان کا اپنا ارادہ اپنے فیصلے خود کرتا ہے۔ ان دونوں مرحلوں کے لیے بالکل الگ الگ رویے چاہیے۔ پہلے مرحلے کا رویہ اور ہے، جو پہلے 12 سال کی تعلیم ہے، دوسرے مرحلے کا رویہ اور ہے۔ ہمارے ہاں اس میں بھی بعض اوقات بڑی کمزوری دکھائی،
لیکن گاندھی صاحب اس کی بیس تو ان پہلے 12 سالوں کی تعلیم میں ہی بنائی جائے گی۔
اب ہمیں وہ ایسی بیس بنانی ہے کہ جو ایک طرف ہمارے معاشرے کی روایات کو بہتر کرے، جو خلا پیدا ہو گئے ہیں ان کو بھرتے، جو ہمارے جدید مسائل ہیں ان مسائل کا حل اس کے اندر موجود ہو، اور جو بچے نے آگے جا کرنا ہے اس کی صحیح تیاری ہو جائے، ایک یہ بات۔ اور ایک دوسری بات بھی کرنی ہے، وہ یہ ہے کہ اس کی آزادی مجروح نہ ہو جائے،
صحیح،
اس کے اندر تحقیق کا جذبہ ختم نہ ہو جائے، وہ کسی چیز کا اسیر ہو کے نہ رہے،
ہم اس کو اتنا فیڈ نہ کر دیں کہ وہ خود سوچنا سمجھنا ہی چھوڑ دے۔
اب ہمیں ایسی چیزیں اسے دینی ہوں گی، دیکھیے مذہب دینا ہے تو کس طرح دینا ہے کہ جس کے نتیجے میں جب وہ شعور کی عمر کو پہنچے تو وہ اس کا خود جائزہ لے کے فیصلہ کر سکے، نہ کہ وہ ایک ایسی چیز اس کے لیے بن جائے گی جو کبھی اس کی تنقید تحقیق کا موضوع ہی نہ ہو۔
صحیح۔
اسی طرح سے اگر آپ کو سائنس سے دینی ہے تو دیکھیے سائنس کا معاملہ بھی یہ ہے کہ اس کا بھی ایک حصہ وہ ہوتا ہے جس کے اندر حقائق ہوتے ہیں، اور ایک حصہ وہ ہوتا ہے جو نظریات پر مبنی ہوتا ہے، جو ابھی حقائق نہیں بنے ہوتے۔ آپ جب مثال کے طور پر دنیا کی تاریخ سائنس میں پڑھاتے ہیں تو اس میں آپ جب یہ بتاتے ہیں کہ دنیا کیسے بنی ہے، اور اس میں خاص طور پر نظریہ ارتقاء کے جو اثرات ہوئے ہیں ان کو سامنے رکھ کر پڑھاتے ہیں، تو آپ کوئی حقیقت نہیں پڑھا رہے ہوتے، آپ ایک نظریہ پڑھا رہے ہوتے ہیں۔ تو سائنس کے بھی کچھ مذاہب ہیں،
اس کو آگے انٹرپریٹ اس نے خود کرنا ہے، سمجھنا بچے نے خود ہے،
ان کے بارے میں بھی ہمیں اس جگہ کھڑا کرنا ہے اپنے بچے کو جہاں اس میں تجزیہ اور تنقید کی نگاہ کہیں ختم نہ ہو جائے۔ یہ اصل میں ایک بڑی بھاری ذمہ داری ہے۔ اس وجہ سے میں تو یہ سمجھتا ہوں کہ سب سے بڑھ کر ہمارے ہاں دانشوروں کو، ہمارے مذہبی رہنماؤں کو اور ہمارے سیاستدانوں کو تعلیم کو موضوع بنانا چاہیے.
صحیح.
ہمیں اپنے بجٹ کا سب سے بڑا حصہ اس کے اوپر خرچ
تعلیم
کرنا
کے
چاہیے.
لیے مختص کرنا
یعنی
چاہیے.
میرے بس میں ہو تو میں تبدیل کر دوں اس ترجیح کو. جو کچھ ہم دفاع پر خرچ کرتے ہیں وہ اصل میں تعلیم پہ خرچ ہونا چاہیے.
صحیح. ناظرین ہمارے ساتھ رہیے گا. ایک تو رول ماڈلز کی ہم نے ڈسکشن ابھی کرنی ہے گاندھی صاحب کے ساتھ, اور ساتھ میں ہم یہ بھی دیکھیں گے کہ جو انگلش میڈیم, اردو میڈیم اور مدرسے کے بچے, ہمارا معاشرہ جو ان کو کئی حصوں میں بانٹ دیتا ہے, اس تفریق کو کس طرح ختم کیا جائے. اسٹے ود اس. ویلکم بیک ناظرین, حقوق العباد گاندھی کے ساتھ میں میں ہوں زنیرہ اظہر, اور ہم گاندھی صاحب کے ساتھ ڈسکس کر رہے ہیں بچوں کی تعلیم و تربیت اور ہمارے معاشرتی رویے. گاندھی صاحب, رول ماڈلز نہیں ہم پیدا کر رہے, اور اگر دوسری جانب دیکھا جائے تو ایک بھرمار ہے ایسے لوگوں کی جو اگر چاہیں تو بہت اچھے طریقے سے اپنے آپ کو آئیڈیلزم میں فٹ کر سکتے ہیں بچوں کے لیے. کیا وجہ ہے, جس طرح آپ نے کہا کہ سائنس کے بھی مختلف مذاہب ہیں, ہمارے لوگ رولز میں بٹ کیوں گئے ہیں, ایک ہمیں ہولسم پرسنالٹی کیوں نہیں ملتی؟
ہمارا نظام تعلیم, یعنی دیکھیے بات یہ ہے کہ انسان کی انفرادیت تو اللہ تعالیٰ نے قائم رکھی ہوئی ہے. سارے انسان ایک سانچے میں نہیں ڈل سکتے. یہ باٹا کے جوتے نہیں ہیں کہ آپ ایک ہی سانچے میں بنا دیں.
صحیح.
اللہ تعالیٰ ان کے اندر بڑا تنوع رکھتا ہے, اسی سے دنیا کا حسن قائم ہے.
بالکل.
لیکن اس تنوع کو آپ ایک نظم میں لے آتے ہیں جس وقت آپ تعلیم تربیت کے نظام کو بہتر کرتے ہیں.
یعنی کچھ بنیادی چیزوں پہ تو سب کو ایگری کرنا چاہیے.
وہ ہم کرنے نہیں دیتے نا. جس طرح آپ نے اشارہ کیا کہ ہمارے یہاں تو 15 قسم کے نظام ہے تعلیم. تو جب آپ بنیادی تربیت میں اتنا فرق پیدا کر دیں گے تو اس سے ایسے لوگ وجود میں آ جائیں گے جن میں ابلاغ کا رشتہ ہی پیدا نہیں ہوگا. آئیڈیل کہاں سے بنے گی؟ ایسا نہیں ہوتا کہ سوسائٹی میں بڑے لوگ پیدا نہیں ہوتے. دیکھیے, آپ نے کبھی اس بات پر غور کیا ہے کہ کیا اللہ تعالیٰ کے ہاں جو توازن قائم ہے مردوں اور عورتوں کو پیدا کرنے کا, وہ اللہ تعالیٰ کبھی مجروح ہونے دیتے ہیں؟ یعنی کبھی ایسا ہوا کہ معلوم ہوا کہ عورتیں ہی عورتیں ہو گئی ہیں معاشرے کے اندر, کوئی جنگ ہو گئی, کوئی اس طرح کا معاملہ ہوا, یا
وہ
ایک الگ بات ہے. عام طور پر اس توازن کو قائم رکھتے ہیں. اسی طرح سوسائٹی میں شاعر کتنے ہونے چاہیے, ادیب کتنے ہونے چاہیے, سوسائٹی کے اندر بڑے لوگ کتنے ہونے چاہیے, اس کا توازن بھی قائم رکھتے ہیں. ہوتا صرف یہ ہے کہ بڑے لوگ گمنامی میں مر جاتے ہیں.
صحیح.
کیونکہ سوسائٹی میں وہ روایات نہیں ہوتی وہ سامنے آ سکے. اور
یا ہمارا کرائیٹیریا کس چیز کو ہم نے بڑائی سمجھنی ہے, یہ اتنا کنفیوزڈ ہو گیا ہے کہ بڑے لوگ گمنامی میں مر جاتے ہیں
وہ بحران کی وجہ سے.
جی.
یعنی جب آپ کے ہاں ابلاغ کے رشتے کمزور ہو جائیں گے. اب مثال کے طور پر دیکھیے نا کہ ایک بہت غیر معمولی بچہ, غیر معمولی صلاحیتوں کہاں ملا, والدین نے اس کو اٹھایا, اٹھا کر ایک دینی مدرسے میں ڈال دیا.
صحیح.
اب وہ دینی مدرسے میں پڑھنے کے بعد ہو سکتا ہے بہت غیر معمولی عالم بن گیا.
بالکل صحیح.
اور اس کی بڑی غیر معمولی صلاحیتیں ہوں, آپ تک اس کا ابلاغ ہی نہیں ہوگا. اس کی وجہ یہ ہے کہ اس کی معاشرت, اس کی تہذیب, اس کی زبان, اس کا بولنے کا طریقہ
مختلف
وہ
ہے.
اتنی مختلف ہے کہ وہ ایسے ہی ہے کہ جس طرح مثال کے طور پر آپ یہاں بیٹھے ہوئے ہوں اور آپ کسی ایسے ملک کے بارے میں رائے قائم کریں کہ جس ملک کی زبان اور ادب سے آپ واقف نہیں.
اس کا حل کیا ہے جو ہم نے بات کی ہے کہ ہم نے بچوں کو اتنا تفریق میں ڈال دیا ہے, کوئی مدرسے میں جا رہا ہے تو اس کا حلیہ کچھ اور ہے, اس کے سوچنے کا انداز کچھ اور ہے, جو انگلش میڈیم میں جاتا ہے وہ کسی اور ہی تہذیب کو فالو کر رہا ہے, اردو میڈیم کا بچہ کبھی نیچے دیکھتا ہے کبھی اوپر دیکھتا ہے, اس کو بھی سمجھ نہیں آتی کس طرف جانا ہے. اس کا حل کیا ہے؟
اس کا حل یکساں نظام تعلیم. یکساں نظام تعلیم کو ہمارے لیے ایک مسئلہ ہونا چاہیے. یعنی پوری قوم اس معاملے میں اپنی ذمہ داری ادا کرے. خاص طور پر پہلے یہ تھا کہ آپ نظام تعلیم کو تفریق میں ڈال بھی دیں تو والدین کا ادارہ اپنی جگہ قائم
بہت تھا.
خاندان میں بڑی مضبوطی تھی.
بالکل.
یعنی بہت سی روایات, بہت سی چیزیں وہاں سے مل جاتی تھی. آپ کے بچے آپ کی زبان, آپ کا ادب بڑی حد تک وہیں سیکھ لیتے تھے. اب یہ صورت نہیں رہی. جب یہ صورت نہیں رہی تو یہ ضرورت اور زیادہ بڑھ گئی ہے کہ ہم یکساں نظام تعلیم کی طرف بڑھیں. یکساں نظام تعلیم سے مراد یہ نہیں ہے کہ آپ سارے کے سارے نظام تعلیم کو ایک سانچے میں ڈال دیں. نہیں, پہلے 12 سال.
صحیح.
یعنی جب معاشرہ تعلیم دیتا ہے تو اسے ایک جیسی دینی چاہیے. ہم سب کو مل کے طے کرنا چاہیے کہ وہ تعلیم کیا ہوگی.
اس کے آگے اس بچے کے شعور پہ اور انٹرسٹ پہ ڈیپینڈ کرتا ہے کہ وہ کون سی لائن کو
اس کے اوپر ہے. وہ پھر اس کو انتخاب کا موقع کب ملنا چاہیے وہ ہمیں طے کرنا چاہیے. ابھی آپ موجودہ نظام میں دیکھیے نا کہ آپ 8ویں جماعت کے بعد اس کو موقع دیتے ہیں کہ وہ چاہے تو سائنس کے مضامین کی طرف جائے
یا چاہے
آرٹس
فنون
کی طرف چلے.
بالکل.
یہ موقع دیتے ہیں.
بالکل.
تو اسی طریقے سے پھر وہ موقع ایک مرتبہ آپ پھر 12 سال کی تعلیم کے بعد دیتے ہیں, جس میں ایک خاص مرحلے پر جا کر وہ حتمی اور آخری فیصلہ کرتا ہے.
صحیح.
یہ فیصلہ کرنے کا موقع آپ دینی مدرسے کے طالب علم کو نہیں دیتے. یہ فیصلہ کرنے کا موقع آپ اردو اور انگریزی میڈیم کے اعتبار سے نہیں دیتے. یعنی یہ ملنا چاہیے نا موقع.
بالکل.
اس طریقے سے در حقیقت اپنے اپنے بچوں کی آزادی سلب کر لی ہے.
صحیح.
اور جب کسی قوم کے اندر یہ چیز موجود نہ ہو, آپ کو ایسے طریقے سے 12 سال کی تعلیم دینی چاہیے یکساں, اور ایسے طریقے سے جو ایک طرف آپ کی روایت کو محکم رکھے اور دوسری جانب اس کی آزادی اور اس کی تنقیدی صلاحیت کو مرنے نہ دے.
सही, बहुत शुक्रिया गांधी साहब हमसे बात करने का। नाजिन, थोड़ा सा पॉइंट ऑफ व्यू तब्दील करने की ज़रूरत है। ये जो हम हर वक्त शिकायत करते हैं कि नई नस्ल हमारे साथ उस तरह का रवैया नहीं रखती जिस तरह का हम रवा रखते थे, उसमें ये भी सोचने की ज़रूरत है कि उस नस्ल को क्या वो सब कुछ मिल रहा है जो हमें मिला था। अगले प्रोग्राम तक के लिए मुझे इजाज़त दीजिए। अल्लाह हाफिज़।